नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। सरकारी तथा निजी क्षेत्रबाट अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्ने उपाय खोजी हुन थालेको छ। राष्ट्रिय अवस्था तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण अर्थतन्त्र मन्दीतर्फ धकिलिएपछि सही ट्र्याकमा ल्याउने विषयमा चर्चा हुन थालेको हो। पछिल्लो दिनमा विप्रेषण र विदेशी मुद्राको संचित बढ़ेपछि सरकारले कम दबाव महसुस गरे पनि बजार र अर्थतन्त्र समस्यामै रहेको सम्बद्धहरूको भनाइ छ। अर्थतन्त्रको वर्तमान अवस्था र विद्यमान समस्या समाधानका विषयमा अन्तर्संवादमा आज कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता डाक्टर युवराज खतिवडा। डाक्टर साहब, स्वागत छ यहाँलाई। अर्थतन्त्रको पछिल्लो अवस्था ठ्याक्कै कस्तो छ?
अर्थतन्त्रको पछिल्लो अवस्था चाहिँ अलिक गहिरो मन्दीतर्फ जान लागेको संकेत छ। मैले दुई वर्ष अगाडिको तथ्याङ्क यही भदौ मसान्तसम्मको र अहिलेको हेर्दै थिएँ। दुई वर्ष अगाडि यही भदौ मसान्तसम्ममा जति व्यापार भएको थियो त्यसको करिब करिब 73 अर्ब व्यापारै कम भएको छ। निर्यात झन्डै झन्डै आधी भएको छ। अनि सरकारको राजस्व बचतमा छैन, राजस्व त परारको होइन पोहोरको भन्दा पनि घटेको छ। व्यापार पनि यसो त पोहोरको भन्दा पनि घटेकै हो। दुई वर्ष अगाडि सरकारको राजस्वले साधारण खर्च धानेर पनि 60 अर्ब बचत भएको थियो यो असोजको तेस्रो हप्तासम्ममा। करिब करिब जति उठ्नुपर्ने हो राजस्व त्यसको करिब 21% उठिसकेको थियो। अहिले हेर्दाखेरि 14% मात्रै उठिरहेको छ हिजोसम्म। अनि त्यो राजस्वले चालु खर्च धान्न धौधौ भइरहेको छ। सरकारले आन्तरिक ऋण अहिले नि झन्डै झन्डै 1 अर्ब उठाइसक्दाखेरि पनि ट्रेजरी घाटामा जाने जोखिम देखिराखिएको छ। र यता पुँजी बजार यता सम्पत्तिको बजार हेर्ने हो भने घर जग्गाको कारोबार घटिराखेको, मूल्य पनि घटिराखेको, सेयर बजारमा पनि अब मूल्य घटेको, नेप्से 2000 भन्दा तल आएको, व्यवसायीहरू नयाँ लगानी गर्नको लागि तयार नभएको, ब्याङ्कमा अलिअलि पैसा छ त्यति हुँदाखेरि पनि ब्याङ्कबाट कर्जा लिनेको त्यति उत्साह नबढेको, ब्याज दर घटोस् भन्ने उहाँहरूको पर्खाइ, ब्याज दर घटाउने स्थितिमा ब्याङ्कहरू नरहेको, राष्ट्र ब्याङ्क हिजोको अलिक खुकुलो नीतिको कारणले अहिले अलिकति कडाई गरेर बल्ल भुक्तानी सन्तुलन ठिक ठाउँमा ल्याएको छौँ भनेर बसेको, अर्थ मन्त्रालय राष्ट्र ब्याङ्कले खुकुलो गर्दैदेखि आयात अझ खुकुलो हुन्थ्यो, व्यापार अलि बढ्थ्यो र राजस्व उठ्थ्यो, अनि म चाहिँ अलि सहज अवस्थामा पुग्थेँ भन्ने अर्थ मन्त्रालयको कुरा। आजको स्थिति यस्तो छ,
जताततै नकारात्मक अवस्था मात्रै हो।
किनभने एउटै अब सरकारले भन्ने गरेको तथ्याङ्कमै कुरा गर्नुपर्छ हामीहरूले, विदेशी मुद्रा संचित बढ्नुको पछाडि रेमिटेन्स। तर त्यो सरकारले त्यो भनिरहँदा के बुझ्नुपर्छ भने वस्तु निर्यात दुई वर्ष अगाडिको आधा भइरहँदा पनि बाह्य क्षेत्र हाम्रो सुदृढ छ भन्ने कुरा चाहिँ यो गलत भाष्य हुन्छ, सरकारले बुझ्नुपर्ने एउटा कुरो। दोस्रो कुरो, जब आर्थिक मन्दीका सङ्केतहरू आउँछन् अनि वस्तु र सेवाको माग कम हुन थाल्छ, विदेशी मुद्राको माग पनि कम हुन थाल्छ, अनि त्यस बेलामा अलिअलि विदेशी मुद्राको संचित बढ्छ। यो विगतमा तपाईँले 20-30 वर्षको मन्दीको अवस्था हेर्नुभयो भने भएको यही हो। अनि यो अवस्थालाई, मन्दीको सङ्केतलाई सरकारले चाहिँ यो सबल पक्ष हो, बाह्य क्षेत्र सुध्रियो भन्दा यो नै भ्रम एउटा बसेको छ। त्यसबाट मुक्त हुन सकेन सरकार भने हामी अझ गहिरो समस्यामा पर्दै जान्छौँ, कुरो चाहिँ यहाँनिर छ।
डाक्टर साहब, हाम्रो यो मन्दीको अलिकति आकलन गर्दाखेरि सुरुवात भनौँ न, अब आजको आज यो स्थिति आएको त होइन, हामी कहिलेदेखि यो स्थितिमा छौँ डाक्टर साहब? अथवा चाहिँ यसमा हजुर,
सामान्यत कोभिडकै बेलादेखि अर्थतन्त्रमा समस्या आएको हो होइन। कोभिडको बेला आर्थिक वृद्धि अलिकति नकारात्मक भएकै हो, तर कोभिड पछाडि चाहिँ अर्थतन्त्र फेरि चलायमान भएर करिब 6% आर्थिक वृद्धि त हासिल भएको हो नि होइन। त्यसो हुनाले 77, 78, 79 अर्थतन्त्र ठिक हो। अब 79-80 यता आएपछि अर्थतन्त्रमा मन्दीका सङ्केतहरू देखिन थाले हुन्। 79-80 पूर्ण वर्ष र अहिले 80-81 यो 3 महिनाको अवधिमा चाहिँ के भयो भने हिजो सहुलियत दिएका कुराहरू, सहज ढङ्गले व्यावसायिक वातावरण बनाइदिएका कुराहरूलाई व्यवसायिक क्षेत्रले यही हो सधैँभरि यस्तै सहुलियत पाइरहन्छ भन्ने एउटा मनोविज्ञान विकास गरे। र यो बीचमा अलिकति राजनीतिक रूपमा भन्ने हो भने नयाँ निर्वाचनभन्दा अगाडिको राजनीतिक अस्थिरता, निर्वाचनपछि पनि सरकारले स्थायित्व नलिँदा र अलिकति व्यवसायहरूप्रति विभिन्न क्षेत्रबाट आक्रमण सुरु हुँदाखेरि धरपकड सुरु हुँदा र एक किसिमले हिजो पुँजी पलायन हुने, व्यवसाय पलायन हुने स्थितिबाट अहिले पछिल्लो चरणमा चाहिँ यो 5-7 महिना यता चाहिँ व्यवसायीहरू नै भागाभाग हुने स्थिति बन्यो नि त। त्यो स्थितिले गर्दाखेरि यो अत्यन्त बिग्रदै गएको चाहिँ मैले एक वर्ष यताको स्थितिलाई देख्छु।
तर सरकारले यो कुरा स्वीकार गरिरहेको छैन हो?
होइन, सरकारले त स्वीकार गरेको छ, किन छैन? मैले प्रधानमन्त्रीले नै आर्थिक सङ्कट छ भनेको सुनेको छु। सरकारमा बसेका पार्टीका नेताहरूले बोलिरहनु भएको छ त अर्थतन्त्र चलेन, अर्थतन्त्र अप्ठ्यारोमा छ, अर्थतन्त्र चाहिँ गम्भीर समस्यामा छ भनिरहेकै मैले सुनेको छु। हिजै मात्रै प्रधानमन्त्रीले उद्योग वाणिज्य महासङ्घको कार्यक्रममा भनेको सुनेको छु मैले कि अर्थतन्त्रका समस्या अब जटिल समस्या भए उच्च स्तरीय संयन्त्र कि आयोग के बनाएर हल गर्छौँ भनिरहनु भएको छ। तर उहाँहरूले सुन्ने बेलासम्म सुनिदिने अनि कुराहरू उठाएको बेलामा रेस्पोन्स गर्ने तर आफू कार्यान्वयनमा नजाने सबै भाषण गर्ने स्थिति देख्दाखेरि मलाई के लाग्छ भने समस्या सुन्नुभएको छ तर समस्याको गहिराई बुझ्नुभएको छैन अनि चल्दै चलाउँदै सरकार टिकाउने कुराहरूमा बढी ध्यान जाँदाखेरि आर्थिक समस्या हल गर्नेतर्फ ध्यान नपुगेको मैले बुझेको छु।
डाक्टर साहब, जस्तो अब बेला बेलामा चर्चा के चल्ने गर्छ भने हामी कहाँ चाहिँ अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्री भएन अथवा चाहिँ त्यो क्षेत्रमा भएन भनेर चर्चाहरू चल्ने गरेको छ, त्यसलाई पनि एउटा कारणका रूपमा मान्ने गरिएको छ। तर अब अहिले अर्थमन्त्री पनि अर्थतन्त्र बुझेको हुनुहुन्छ, यहाँ पनि अर्थतन्त्र बुझेकै व्यक्ति अर्थमन्त्री हुनुभयो। यद्यपि हामीले जुन हिसाबले चाहिँ अर्थतन्त्र चलायमान बनाउनु पर्ने त्यो दिशामा काम हुन सकेन, खास समस्याहरू चाहिँ के छन् अथवा समाधानमा यहाँहरूले गरेका प्रयासहरू किन सफल हुँदैनन्?
यस्तो हुन्छ, पहिलो कुरा त समग्र राजनीतिक स्थितिले अर्थतन्त्रलाई पनि प्रभावित पार्छ। अर्थमन्त्रीहरूले कति स्वतन्त्र ढङ्गले काम गर्न पाउँछन् त्यो आफ्नो ठाउँमा छ। महत्त्वपूर्ण कुरा के हो भने अर्थमन्त्री आफै विज्ञ होइन, अर्थतन्त्र बुझेको चाहिँ हुनुपर्छ। अर्थतन्त्र बुझेको हुनुपर्छ र उसले अर्थतन्त्र बुझ्ने मान्छेहरूको सल्लाह लिएर काम गर्नुपर्छ, कि आफू बुझ्नु पर्यो कि बुझ्ने मान्छे सल्लाह लिएर काम गर्नु पर्यो, पहिलो कुरा। दोस्रो कुरा के हो भने अर्थमन्त्रीहरूले कति समय आर्थिक अवस्था सुधार्न, अर्थतन्त्र सुधार्न, अर्थतन्त्रलाई माथि उकास्न दिन्छन् या राजनीतिक क्रियाकलापमा कति समय खर्चिन्छन् यो पनि हेर्नुपर्छ। विज्ञ भएर मात्रै भएन, उसले अर्थ मन्त्रालयका जटिल समस्याहरू हल गर्नलाई कति समय निकाल्न सक्यो, कति छलफल गर्यो, कति अन्तर्क्रिया गर्यो र कति विज्ञहरूको सल्लाह समेत लियो, यो कुरा महत्त्वपूर्ण हुन्छ। अहिले मैले देखेको समस्या चाहिँ के हो भने अब उहाँ अर्थमन्त्री पढे लेखेको हुनुहुन्छ त्यसमा कुनै शङ्का भएन, तर उहाँको टिम चाहिँ खास गरी मन्त्रालयको संयन्त्र यति छिटो छिटो फेरबदल भइरहँदाखेरि त्यहाँ भित्रै केही समस्या छन् कि भन्ने चाहिँ मलाई लागेको छ। हेर्नुहोस्, किनभने अर्थ मन्त्रालय भनेको अस्थिर सरकार हुँदा पनि स्थायी प्रकृतिको एउटा कर्मचारी तन्त्र भएको चाहिँ निकाय हो। त्यहाँभित्र चाहिँ अर्थका क्याडरहरू भनेको लामो समयदेखि राजस्व खर्च प्रणाली या सम्पूर्ण अर्थतन्त्र बुझेका मानिसहरूको एउटा श्रृङ्खला हुन्छ त्यहाँ, त्यो केही वर्षदेखि यता भत्ताभङ्ग भयो, त्यो भत्ताभङ्ग भएको कारणले त्यो संरचना बिग्रेको छ, कमजोर भएको छ, अहिले कतिपय कुराहरू सर्फेसमा पनि आउँदैछन्। त्यसो हुनाले त्यो संरचना चाहिँ गतिलो बनाउन नसक्दाखेरि अर्थमन्त्री विज्ञ भए पनि काम हुन नसकेको हो कि भनेर उहाँलाई शङ्काको लाभ दिन सक्ने ठाउँ मैले देख्छु।
हजुर, अब यहाँ प्रतिपक्षी दलको एकजना नेता पनि हो, यहाँहरूको प्रतिपक्षी भूमिका त छँदैछ तर अर्थतन्त्र त अब सबैको साझा सन्दर्भ हो र मुलुककै सन्दर्भ हो, त्यसकारणले अब यो यसका समस्या समाधानका पाटामा अलिकति जाउँ। यहाँले सरकारले स्वीकार गरेको छ भन्नुभयो, यद्यपि सरकारले स्वीकार गरेको कार्यान्वयनमा देखिएन भन्ने यहाँहरूको धारणा छ, यो कसरी देखाउने?
पहिलो कुरा के हो भने समस्या छ, समस्या जटिल छ भने यसको समाधान पनि राष्ट्रिय तहको सहमतिबाट खोजे हुन्छ। पहिलो कुरा, राष्ट्रिय सहमति गर्ने कुराहरूमा सबै पक्ष, सबै समूह, सबै सरकारवालाहरू, सबै दलहरू समेत बसेर अर्थतन्त्रलाई कसरी सुधार्ने भएर छलफल गरे हुन्छ। त्यो काम प्रधानमन्त्रीले आफैले लिए हुन्छ, कुनै संयन्त्र बनाउनु पर्दैन। सरकार भनेको त सर्वकार्य गर्ने होइन, तपाईँहरू नै भनिरहनुहुन्छ त, त्यो सर्वकार्य गर्ने आफू हुँदाहुँदै अर्को कुनै संयन्त्रको खोजी गर्ने भनेको चाहिँ समस्यालाई टार्न खोज्ने या समस्या नबुझेर अरू कसैबाट आफूलाई बुझाइयोस् भनेर खोजेको जस्तो मैले बुझेको छु। कुरो के हो भने हामी भनेको हामी राजनीतिक रूपमा कहीँ आबद्ध हुन्छौँ के हुन्छौँ, तर देशको अर्थतन्त्र डुब्यो भने त कुन पार्टीको डुब्यो या कुन पार्टीको डुबेन भन्ने कुरा त हुँदैन। त्यही भएर मैले सजगतापूर्वक के भनिरहेको छु भने अर्थतन्त्र गहिरो समस्यामा छ। सरकारले आफैले सङ्कट छ भनिरहेको छ, म आफू सङ्कट छ भने छैन, गहिरो समस्यामा परेको छ, गहिरो मन्दीतर्फ जाँदैछ। सरकारले उचित पहल कदमी गर्यो र राम्रोसँग भएका अहिलेका विकृतिहरू विसङ्गतिहरू र अवसरहरूको उपयोग गर्यो भने मलाई लाग्छ यो छ महिनाभित्रमा अर्थतन्त्रलाई फेरि ट्र्याकमा ल्याउन सकिन्छ, नसकिने होइन। किनभने व्यवसायहरूको उत्साह मार्ने, लगानीको वातावरण बिगार्ने अनि अर्थतन्त्र अप्ठ्यारो पारेर त भोलि अर्को पार्टी सरकारमा आउँदा पनि त सम्हाल्न सक्ने स्थिति त हुनुपर्छ नि, त्यो जिम्मेवारी बोध त हामीमा छ नि त। त्यसो भएको हुनाले हामीले भनेका कुराहरू सुनिदिने तहमा सुन्नुहुन्छ र काम लाग्छ भने सधैँ सरकारलाई अर्थतन्त्र उकास्ने कुरामा हामी सहयोग गर्न तयार हो। तर मुख्य कुरा के हो भने सरकारले त्यो वातावरण बनाउनु पर्यो र खास खास यो यो क्षेत्रमा काम गर्नु पर्यो। हामीले भनिरहँदा सरकारका एउटा निकायले अर्कोलाई दोष दिन्छ, अर्कोले अर्कोलाई दोष दिन्छ, एकले अर्कालाई दोष दिएर उम्कने चाहिँ जुन बाटो खोज्दैछ नि, त्यो बाटोप्रति चाहिँ मेरो चाहिँ असहमति हो। किनभने सरकार त सिङ्गो जिम्मेवारी लिएर बस्नुपर्ने हो नि, आफ्नै निकायलाई दोष दिएर त उम्कन पाइँदैन नि। त्यसो हुनाले जिस्टमा सरकारले एउटा छलफल चलाओस्, हामी र हाम्रा अनुभव ज्ञान सिप केही छन् भने बताइदिउँला, त्यो कुनै ठुलो कुरो होइन, देश भने हाम्रो सबैको बन्ने हो, त्यसमा त केही अन्यथा हुने कुरै भएन नि।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादमा छौं। अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्ने उपाय खोजी हुन थालेको छ। प्रधानमन्त्रीले हिजो उच्चस्तरीय संयन्त्र बनाउने सन्दर्भमा पनि सरकार गम्भीर भएको र अर्थतन्त्र सुधार गर्न आफू प्रतिबद्ध भएको बताउनु भएको सन्दर्भ छ। राष्ट्रिय अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिका कारण अर्थतन्त्र मन्दीतर्फ धकेलिएको छ, सही ट्र्याकमा कसरी ल्याउने भन्नेबारे चर्चा भइरहेको सन्दर्भमा हामीले विद्यमान समस्या र समस्या समाधानको उपायका विषयमा अहिले अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौं। पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका एकजना नेता डाक्टर युवराज खतिवडा हामीसँग हुनुहुन्छ। डाक्टर साहब, अब हिजोको छलफलमा अलिकति केन्द्रित हौं। निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले छलफल आयोजना गर्यो। छलफलमा बजेटको कार्यान्वयनको विषय उठ्यो, बजेट कार्यान्वयनमा चुनौती देखियो, बजेट कार्यान्वयन भएन, जसरी बजेटले एउटा खालको आशा बोकेको थियो अर्थतन्त्र सुधार हुन्छ कि भनेर, बजेट कार्यान्वयन नहुँदा खल्लो भयो भन्ने खालका टिप्पणीहरू उठ्यो। बजेट चाहिँ किन कार्यान्वयन हुँदैनन् डाक्टर साहब?
बजेट कार्यान्वयन नहुने चाहिँ केही सैद्धान्तिक आधार छन्, केही व्यवहारिक कुराहरू छन्। अहिले बजेट कार्यान्वयन नहुने भनेको चाहिँ सरकारलाई खर्च गर्ने स्रोतै छैन। अघि मैले सुरुमै भने सरकारको चालु खर्च धान्ने गरी राजस्व उठिरहेको छैन। यो दशैँ पेस्की र चाहिँ कार्तिक महिनाको तलब दिँदाखेरि सम्भवत कार्तिकमा सरकारको खर्च गर्ने आन्तरिक स्रोत लगभग शून्य हुने स्थिति अथवा चाहिँ घाटामा जाने स्थिति मैले देख्दैछु। त्यसो हुनाले कतिपय कार्यक्रमको आयोजनाको काम रोक्ने, कम प्राथमिकताको आयोजनाहरू अघि नबढाउने त हुने नै स्थिति छ। दोस्रो कुरा, विदेशी सहायतामा आधारित आयोजनाहरू जसमा स्रोत त सुनिश्चित भए हुन्छ, तर सरकारको संयन्त्रले चाहिँ काम नगर्दा त्यहाँ स्रोतको अभाव नभए पनि कार्यान्वयनमा जाने समस्याहरू, जस्तो अब निर्माण व्यवसायीहरू अहिले आन्दोलनमै हुनुहुन्छ, उहाँहरूका चाहिँ पुराना भुक्तानीहरूको कुराहरू उठिरहेको छ, त्यसले गर्दा नयाँ ठेकापट्टामा भोलि समस्या हुने मैले देख्छु। त्यसैले जति भुक्तानी बाँकी छ त्यो भुक्तानी बाँकी गरौँ, बरु चाहिँ राष्ट्र ब्याङ्कबाट ओभरड्राफ्टै लिएर गए पनि त्यस्ता भुक्तानीहरू क्लियर गरौँ र निर्माण व्यवसायीहरूलाई विश्वासमा लिएर यो चाहिँ निर्माणको काम अघि बढाउँ एउटा कुरोको। दोस्रो कुरो चाहिँ सङ्घको मात्रै बजेटले अर्थतन्त्र चलायमान हुने होइन, प्रदेश र स्थानीय तहको बजेटको पनि कुरा हो। कति पालिकाले त भर्खर भर्खर बजेट पास गर्दैछन्, कतिले अझै गरिसकेका छैनन्। आर्थिक वर्षको तीन महिनाभित्र पनि बजेट पास नगर्ने पालिकाको बजेट हामीले दिइराख्नुपर्ने, वित्तीय हस्तान्तरण गरिराख्नुपर्ने, अनि तल गएर रकम फ्रिज हुने अथवा तल गएको रकम खर्च नहुने, सङ्घको बजेट चाहिँ घाटामा जाने, यो पनि मिलाउनु पर्ने छ। यो संघीयतामा हामीले गरेका वित्तीय हस्तान्तरणका विधिहरूबाट तल खर्च पैसा खर्च नहुने, माथिको सरकार चाहिँ खर्च गर्ने स्रोत नहुने, यो स्थिति भएको छ। अब कानुन बनाएरै, कानुनमा संशोधन गरेरै यो प्रथाको अन्त्य चाहिँ तत्कालै गर्न सकिन्छ। त्यो पनि एउटा गर्नुपर्ने मैले देखाएको छु।
डाक्टर साहब, जस्तो अब निजी क्षेत्रले जुन खालको गुनासो गरिरहेको छ, हुन त यो एउटा भनौँ न परम्परा नै बनिसक्यो, निजी क्षेत्रले सरकारले चाहिँ हामीलाई विश्वास गरेन अथवा चाहिँ सही ढंगले काम गर्ने वातावरण बनाइदिएन भन्नु। अब यसमा कति कानूनी जटिलताहरू होलान्, सरकारले बेला बेलामा कानून संशोधनको कुरा पनि गरिरहेको छ, कतिपय कानून संशोधन पनि भइरहेको छ, यद्यपि निजी क्षेत्रले त्यो कुरालाई स्वीकार गरेको देखिएको छैन। अब त्यसमा के समस्या छ त्यो बढी यहाँहरूलाई जानकारी होला, तर निजी क्षेत्रले अहिले चाहिँ के भन्यो भने होइन अब हामी साँच्ची नै समस्यामा पर्दैछौं, यो निजी क्षेत्रलाई विश्वासमा लिएर अथवा साथमा लिएर यदि अगाडि बढेन भने भोलि चाहिँ हामी पनि हुँदैनौ, सरकार पनि अप्ठ्यारोमा पर्छ भन्ने स्थिति आयो। अघि पनि यहाँले एउटा शब्द निकाल्नुभयो कि अब निजी क्षेत्रका मानिसहरू भागाभाग हुने स्थिति छ, यसलाई अन्त्य कसरी गर्ने डाक्टर साहब?
होइन, उहाँहरूको मुख्य कुरो के हो भने आन्तरिक कुरा छ क्या, सम्पत्ति शुद्धिकरणले धावा बोल्यो, राष्ट्र अनुसन्धानले बढी चाहिँ हतोत्साही बनायो, अनि कुनै प्रकरणमा अथवा कुनै बालवटार जग्गा भनौँ या अरू कुनै सुन प्रकरण भनौँ, त्यसमा व्यवसायीहरूलाई धरपकड गरियो, हतकडी लगाइयो, यो यो विषयले चिन्ता व्यक्त गर्ने निजी क्षेत्र एउटा छ है। यो निजी क्षेत्र भनेर तपाईँले एउटा सिङ्गो समूह छैन क्या, त्यहाँभित्र धेरै उपसमूहहरू छन्। एउटा समूह यो छ, दोस्रो समूह के छ भने ब्याङ्कबाट ऋण लियो, त्यो समूहले सस्तो ब्याजमा लिएको पैसा सम्पत्ति जोड्नमा खर्च गर्यो, उद्योग चलाउनमा होइन सम्पत्ति जोड्नमा खर्च गर्यो, घर जग्गामा हाल्यो, सेयरमा हाल्यो, अब अहिले चाहिँ यता ब्याज बढ्यो, उता तिमीहरूको बिक्री हुँदैन, सम्पत्तिको मूल्य पनि घट्यो, उनीहरू एउटा तनावमा छन्। तेस्रो वर्ग छ, सरकारले खर्च नगरिदिएपछि कतिपय निर्माणजन्य कामहरू भएन, कतिपय उद्योग निर्माणजन्य उद्योगहरूको चाहिँ गतिविधि चाहिँ अहिले ठप हुने स्थितिमा भयो र उद्योगहरू क्षमतामा चल्न सकेनन्। सरकारले आयातमा नियन्त्रण गरे पनि बोर्डर खुला गरिदिएको कारणले घरेलु उद्योगहरू बन्द हुने अवस्थामा भए, ब्याज दर चर्को र उतातिर प्रतिस्पर्धा गाह्रो हुँदा उनीहरूलाई पनि गाह्रो भयो। यस्ता समूहहरू छन्, तर एउटा यस्तो समूह छ जुन समूह त सरकारले सिर्जना गरिदिएको व्यावसायिक वातावरणकै अवस्थाबाट अनि माथि गएर अनि चाहिँ अर्बपति भएर अर्बौँ पति भएर अनि त्यति सफल उद्यमी भएर अनि फेरि निजी क्षेत्रलाई सरकारले के गरेन भन्दाखेरि त्यो वर्गलाई त हामीले कसरी पत्याउने र? सरकारले सहुलियत दिएकै कारणले उहाँहरूको त्यत्रो चाहिँ उन्नयन भएको छ त। त्यसो हुनाले जो मर्कामा परेको छ त्यो निजी क्षेत्रको मात्रै कुरा गरौँ, जसले सुविधा लिइराखेको छ आज पनि सरकारको स्वामित्वमा बसेर यति धेरै सुविधाहरू कसैले लिइरहनु भएको छ, कसैले लाइसेन्स लिइरहनु भएको छ, कसैले इजाजत लिइरहनु भएको छ, कसैले एकदम सुनौलो व्यापार गर्ने अवसर पाइरहनु भएको छ, त्यो वर्ग पनि त छ नि। त्यसो हुनाले यसलाई साङ्गोपाङ्गो रूपमा हेर्नु हुँदैन, साना मझौला उद्योगहरू, निर्माणजन्य उद्योगहरू या निर्माण व्यवसाय या अरू कतिपय व्यवसायहरू, पर्यटन व्यवसाय कहाँ कुन कुन क्षेत्र चाहिँ समस्यामा छन् भनेर निजी क्षेत्रबारे एफएनसिसिआई जस्तो संस्थाले क्याटेगोरिकली भनिदिनु पर्यो। यो समग्र निजी क्षेत्र भनेर भन्यो भने सरकार पनि अल्मलिन्छ र हामी पनि अल्मलिन्छौँ, त्यति कुरा भनिदिनु सक्नुपर्छ यो एफएनसिसिआईले पनि।
हजुर डाक्टर साहब, जस्तो अब यो तीनवटा पक्षको सन्दर्भ हामीले राजनीतिका केही सन्दर्भ जोड्यौं, अहिले निजी क्षेत्रको र स्थायी सरकारको अलिकति अघि कुरा पनि निस्केको थियो, हाम्रो संयन्त्रलाई विश्वास गरिएन भनेर, यो क्षेत्रमा अर्थतन्त्रमा या अर्थ मन्त्रालयमा मात्रै होइन कि अन्यत्र पनि आफ्नो चाहिँ सरकारको संयन्त्रहरूलाई विश्वास नगरिएको अवस्था छ जसबारे यहाँ जानकार हुनुहुन्छ, यो अब संयन्त्रलाई विश्वास गर्ने वातावरण कसरी बनाउने, संयन्त्रमा के कमजोरी छ?
होइन, अब तपाईँले ठिक प्रश्न उठाउनुभयो, हिजो कतिपय तस्करीको प्रकरणमा छुट्टै एउटा चाहिँ न्यायिक आयोग बनाऊ भन्दाखेरि संयन्त्र नै छ, सरकारी संयन्त्रै प्रभावकारी छ, त्यो नबनाउँदाखेरि नै सरकार नै चलेकै छ त्यसले गर्छ, यसरी समानान्तर संयन्त्र बनाउनु हुँदैन भनेको उहाँहरूले नै होइन र? अनि आज अर्थतन्त्रमा अर्थमन्त्री त्यहीँ हुनुहुन्छ, प्रधानमन्त्री त्यहीँ हुनुहुन्छ, उद्योग मन्त्री त्यहीँ हुनुहुन्छ, पर्यटन मन्त्री त्यहीँ हुनुहुन्छ, अर्थतन्त्र चलायमान बनाउनु पर्ने व्यक्तिहरू क्याबिनेटमा हुनुहुन्छ, प्रधानमन्त्रीले क्याबिनेटको मन्त्रीहरूको एउटा टिम बनाएर ती बसेर चाहिँ लक्ष्य गर्ने भनेर एउटा चाहिँ काम गराए त पुगिहाल्छ। अनि कुन आयोग कुन संयन्त्र कसलाई ल्याउने, निजी क्षेत्रलाई ल्याउने हो कि त्यसमा, प्रतिपक्ष दललाई ल्याउने हो कि, अनि संयन्त्र बनाएर अहिले आग लागि अहिले भइरहेछ कुवा खोज्न हिँडे जस्तो, अर्थतन्त्रमा भोलिको दिन बिहान पर्सिको बिहान या दुई दिनभित्रमा कतिपय कुराहरू अघि बढाउनु पर्ने स्थिति छ। अब यो संयन्त्र आयोग गठन गर्ने, मन्त्री परिषदको बैठक बस्ने, त्यसले निर्णय गर्ने, त्यसको यो सबै लामो प्रक्रिया किन गर्नु पर्यो? यो अर्थतन्त्र चलाउने त संयन्त्र अहिले नै छ, म तपाईँलाई दुई तिनवटा उदाहरण दिन्छु। एउटा त अर्थ मन्त्रालयमै वित्तीय क्षेत्र समन्वय समिति छ, अर्थमन्त्रीले अध्यक्षता गर्नुहुन्छ, त्यहाँ उद्योग मन्त्रीलाई पनि बोलाए हुन्छ, अनि त्यसपछि परामर्श समिति प्रधानमन्त्रीले नि व्यवसायिक बिजनेस काउन्सिल भनेर खडा गर्ने पुरानो प्रचलन छ, त्यो बिजनेस काउन्सिललाई नि यो काम दिए पनि पुग्छ। अनि एउटा मन्त्रीलाई ल यो सबै हेर्नु भनेर क्याबिनेट डिसिजन गरेर 7 दिनमा प्रतिवेदन दिनु भने पनि पुग्छ। यो झाडा काट्ने काम मात्रै हुन्छ है, यस्तो यस्तो यो आयोग संयन्त्र बनाएर जाँदा र समस्या चाहिँ झन् गिजोलिन्छ भन्ने लागेर मैले यो नगरौँ भने हो।
हजुर, जसो अब अहिले अर्थतन्त्रको यो अवस्थालाई लिएर कारकहरू खोजी गरिरहँदा कहीँ न कहीँ संघीयता यसको कारक हो कि हामी संघीयतामा गएर यो समस्यामा पर्यौं कि भन्ने प्रश्नहरू अलि बढी चर्को सुनिन थालेको छ आवाजहरू, र पछिल्लो दिनमा जुन खालको यो अनुत्पादक क्षेत्रको बजेट खर्च भयो भन्ने कुराहरू चलिरहँदा स्थानीय तहका भवनहरू यदि हामीले हेर्यौँ भने सिंहदरबारभन्दा ठूला ठूला भवनहरू बनेका छन् तर काम जुन हुनुपर्ने भएको छैन, यसमा जनताको गुनासो तीव्र रूपमा सुनिँदैछ। अब यो कतिको यो कारक हो र यसबाट कसरी पार पाउने?
यसलाई नकारात्मक रूपमा समीक्षा गर्ने बेला भएको छैन, सुधार गर्नुपर्नेछ। तपाईँले भनेकै उदाहरणहरूबाटै सुरु गरौँ। अब कतिपय पालिकाहरूले, मैले पनि अघि भने नि, 3 महिनासम्म बजेट बनाउँदैनन्, बनाएको बजेट कार्यान्वयन गर्न सक्दैनन्, तल बजेट बचत हुन्छ, माथि सरकारले चाहिँ आर्थिक वर्षको 3 महिनामै आन्तरिक ऋण लिएर ब्याजमा पैसा लिनुपर्ने हुन्छ, स्थानीय तहको पैसा चाहिँ निर्व्याजी रूपमा ब्याङ्कमा चाहिँ निक्षेपको रूपमा आइराखेको छ। दोस्रो कुरा, अस्वाभाविक रूपमा केही खर्चहरू भएका छन्, घोडागाडी, घर, कर्मचारी, जालाधारी या वा करार कर्मचारी, यी सबै देखेछन्। तर यी सबैको बावजुद पनि म केमा आशावादी र केमा विश्वस्त छु भने, कतिपय स्थानीय तहले 2-3 काम राम्रो गरेका छन्, बढी स्रोत परिचालन गर्न सकेका छन्, आन्तरिक स्रोत राजस्वहरू बढी परिचालन गर्न सकेका छन्, जनताको आवश्यकता के छ भनेर स्थानीय तहमै विकास निर्माणको काम गराउन सकेका छन्, जनताको सहभागिता विकास गरेका छन्, र सरकार जनताको सबैभन्दा नजिक पुगेको छ र त्यसलाई हामीले अहिले नै नजरअन्दाज गर्न मिल्दैन। विकृति कहाँ छन् त्यो हल गर्ने हो, र अलिकति खर्च बढी भएको छ, समानान्तर सङ्गठन बनाउनु भएको छ, त्यसमा मेरो पनि आपत्ति हो। सङ्घको जस्तै सबै समानान्तर संस्था निकाय सङ्गठन प्रदेशमा बनाउनु जरुरी छैन, प्रदेश जस्तै स्थानीय तहमा बनाउनु जरुरी छैन हो। यो विषयमा चाहिँ अलिकति छलफल गरेर अलिअलि कतै नियमनकारी व्यवस्था गरेर यो गर्न पाइन्छ यो पाइँदैन भन्ने कुराहरू कानुनी रूपमै संशोधन गरेर जाने कुराहरू, खर्चलाई प्रभावकारी बनाउने कुराहरू, र जथाभावी खर्च गरेको कुरालाई मालेखाको प्रतिवेदन छँदैछ त्यसलाई कार्यान्वयन गराए पनि त सुध्रिने ठाउँ छ नि त। तर स्थानीय तहमा मालेखाको प्रतिवेदन बुझाउने फेरि पालिकाकै प्रमुख हो। अब पालिकाकै प्रमुखले गल्ती गरेर छ भने त्यो प्रतिवेदन उसले कसरी कार्यान्वयन गर्छ, समस्या चाहिँ त्यहाँनिर छ। यस्ता कुराहरू हल गर्नुपर्छ हेर्नुहोस्। तर अहिले नै यति राम्रो वित्तीय विकेन्द्रीकरण भएर, वित्तीय संहिता कार्यान्वयन भएर, स्रोत परिचालन भएको, स्थानीय विकास भइराखेको, 36,000 बढी जनप्रतिनिधिहरूले चाहिँ सक्रिय रूपमा चाहिँ विकासको काममा संलग्न भइरहेको अवस्थालाई अहिले नै हामीले यसको क्रूर समीक्षा गरिहाल्नुपर्ने बेला चाहिँ भएको छैन।
जस्तो अब हाम्रो संसदमा भनौँ न विज्ञहरू हुनुहुन्छ, अब श्रीलङ्काको अर्थतन्त्र कसरी सुधार्ने भन्ने विषयमा चाहिँ भनौँ न सुझाव दिन सक्ने विज्ञहरू हाम्रै संसदमा हुनुहुन्छ, यहाँहरू जस्ता अर्थमन्त्री भइसकेका विज्ञहरू हुनुहुन्छ, यहाँहरूले ढिलो नगरी यो समस्या समाधान गरिदिनका लागि कहाँनिर बाधा छ अन्त्यमा?
यस्तो छ, अब हामीले सुझाव दिने हो, तपाईँले सुनिरहनु भएको होला, मैले नेपाला बैङ्कलाई अलिकति कर्जा नीति खुकुलो गरिदिनुहोस् भनेको करिब करिब 2-3 महिना 6 महिना यता भइसक्यो, खास गरी चालु पुँजी कर्जाको निर्देशन आएपछि पनि यो कडा भयो भनिराखेकै छु। भित्तपत्र बोर्डमा चाहिँ भित्तपत्रको यो चाहिँ व्यक्तिगत सीमा, यो चाहिँ सेयरभित्र राखेर लिने कर्जाको सीमा 4 करोड 12 करोड हटाइदिनुहोस् भनेको पनि सुनि नै रहनु भएको छ।
अर्थ
मन्त्रालयले राजस्वका अलिकति नयाँ अवसरहरू गरोस्, यो खास गरी विवादित कर सम्बन्धी निर्णय गरेर व्यवसायहरूलाई अप्ठ्यारोमा नपारोस्, सम्पत्ति शुद्धिकरण र अनुसन्धान विभागलाई प्रोफेसनली काम गर्न दियोस्, व्यवसायलाई हतोत्साह नगरोस्, त्यो पनि भनिराखेकै छ। तर सरकारमा सुन्ने चाहिँ को त, यहाँ त सरकारमा सुन्ने मान्छे नभेटेको कारणले पो समस्या भएको त।
डाक्टर साहब हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका एकजना नेता डाक्टर युवराज खतिवडा। अन्तरसंवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी र पराग पोखरेल सहित सन्तोष रेग्मी विदा हुन्छु। अवस्था नमस्कार।